على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. هل أتاك حديث الغاشية؟ وجوه يومئذ خاشعة، عاملة ناصبة، تصلى نارا حامية، تسقى من عين آنية، إلى الآخر. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، ربنا زدنا علما. تو سورة الغاشیہ کا ترجمہ ہم پچھلی کلاس میں کر رہے تھے، تو ان سے ہم کنٹینیو کرتے ہیں. ایک دو چیزیں آپ لوگوں کو کہا تھا کہ میں ذرا چیک کر کے بتاؤں گا، اس لیے کہ اس وقت ذہن میں نہیں تھیں. تو وہ تھیں وہ نمارق مصفوفہ والی جو آیت ہے، کون سی آیت نمبر ہے؟ آیت نمبر 15، وہ نمارق مصفوفہ. تو نمارق کی واحد آپ کو بتانی تھی، واحد بتانا تھا اس کی. اس کی واحد ہوتی ہے نمرقتن، نمرقتن، ٹھیک ہے؟ یعنی واحد اس کی جو ہے وہ مؤنث ہی ہے، ٹھیک ہے؟ اور اس کو گول تکیے کہتے ہیں، کیونکہ گول تکیے، گاؤ تکیے، ٹھیک ہے؟ وہ شاید جو صاحب تھے پچھلی کلاس میں جو فرسٹ ٹائم آئے تھے، نبیل صاحب یا کیا نام تھا ان کا، تو انہوں نے غالباً یہ کہا بھی تھا، لیکن میں کنفرم نہیں تھا اس وقت. تو گاؤ تکیے کو نم رقتن، ٹھیک ہے؟ اور اس کی جمع جو ہے وہ نمارق ہوتی ہے. اوکے، اس کو لکھ لیجیے اپنے پاس، نم رقتن ہے، ٹھیک ہے؟ جو گرامر والے ساتھی ہیں تو ان کے لیے یہ بات امپورٹنٹ ہے کہ الفاظ کی لفظی تحقیق ان کو معلوم ہو، ٹھیک ہے؟ اچھا، مصفوفتن وہ تو آسان تھا، کیونکہ صف صف بصف جو چیز بچھی ہوئی ہو اس کو مصفوفہ کہیں گے، ٹھیک ہے؟ یعنی آرگنائزڈ ان روز یا کالمز، صف. زرابیو مبسوسۃن، تو اس میں زرابیو کا بھی بتانا تھا کہ زرابیو یہ زربیون کی جمع ہے، ٹھیک ہے؟ زربیون کی جمع ہے، اور زربیون بچھائی ہوئی جو چیزیں ہوتی ہیں ان کو کہتے ہیں. تو اس میں قالین بھی آ جاتی ہے، ٹھیک ہے؟ یعنی جو بھی چیز بچھائی ہوئی ہو، چاہے وہ چاندنی بچھائی ہوئی ہوتی ہے، سفید چادر کو ہمارے یہاں چاندنی کہتے ہیں، چاندنیاں بچھائی ہوئی ہوتی ہیں، ٹھیک ہے؟ یا قالین بچھائے ہوئے ہوتے ہیں. تو اس طرح سے انہوں نے، یعنی ایک تفسیر میں اس طرح ٹرانسلیٹ کیا ہے. نہالچے غالباً قالینوں کو ہی کہتے ہیں یا کہتے تھے. تو زربیون جو ہے وہ بچھائی ہوئی چیزوں کو کہتے ہیں، جو چیزیں بچھائی جاتی ہیں. اور مبسوسۃن جو ہے، مبسوسہ کا مطلب تھا بکھیرنا یا پھیلانا، ٹھیک ہے؟ تو پھیلائے ہوئے قالین، اس طرح اس کا ٹرانسلیشن کر سکتے ہیں، پھیلائے ہوئے قالین. بسا یا بسو، بسا یا بسو کا مطلب ہوتا ہے بکھیرنا، ٹھیک ہے؟ تو یہ مبسوسۃن جو ہے وہ اس کی اسم مفعول کا صیغہ ہے، بسا یا بسو. اصل میں یہ تھا بسا یبسوسو، فتح یفتحو کے وزن پر. اچھا، دے آسک ویٹ ٹیکس، ٹیکس ہے زربیا، زربیون. اچھا اچھا، یا ٹیکس جو بچھایا ہوا ہے، ہر چیز کے اوپر لگ جاتا ہے، وہ ہر چیز کے اوپر بچھ جاتا ہے ٹیکس. کوئی ٹیکس کی ایک چادر ہے جو آپ کے سارے ایکسپنسز کے اوپر بچھ جاتی ہے، مے بی اس وجہ سے اس کو زربیون کہتے ہیں، زربیا شاید، ٹھیک ہے؟ تو یہ ہو گئے زرابیو مبسوسۃن، بچھائے ہوئے قالین. اچھا، اس کے بعد پر ہم نے ٹرانسلیشن ان آیات کی کر لی تھی، وہ الی الجبال کیف نصبت، یہ افلا ینظرون الی الابل کیف خلقت، و الی السماء کیف رفعت، و الی الجبال کیف نصبت، و الی الارض کیف سطحت، ٹھیک ہے؟ کوئی سوال ہو اگر اس ٹرانسلیشن یا پچھلی کے بارے میں تو آپ پوچھ لیجئے. اس کے بعد اللہ تعالیٰ آیت نمبر 21 سے 26 تک فرماتے ہیں، فذکر، तो याद दहानी कराओ, जक्करा युजक्किरु तज़कीरन, इसका मतलब होता है याद दहानी कराना, रिमाइंड कराना। जैसे है ना वो मशहूर आयत जो दावत तबलीग वाले भी इस्तेमाल करते हैं और आमतौर पे जो इस्तेमाल की जाती है कि वज़क्किर फ़इन्ना ज़िक्र तन्फ़उल मोमिनीन, नहीं एक्चुअली ये तो ये वाली नहीं बल्कि दूसरी वाली के वज़क्किर क्या इन्नमा इतदक क्या है तन्फ़उल मोमिनीन, हाँ फदक्किर क्या है वो आयत, सुभान अल्लाह खुद ही उसको इतना ज्यादा कोट करते हैं और उसको जहन में नहीं आ रही। इन्नमा तन्फ़ इन क्या है वो, किसी को याद है? खैर उसके अंदर भी यही अमर का सीगा आता है, जक्किर यानी याद दहानी कराओ। इन्नमा अंता मुजक्किर, इन्नमा अंता मुजक्किर सिवाय इसके नहीं कि आप मुजक्किर हैं यानी याद दहानी करवाने वाले हैं, ठीक है, यानी आपका तो काम ही है याद दहानी कराना। इन्नमा का तर्जुमा करते हैं सिवाय इसके नहीं, ठीक है, ये कलमा हसर के तौर पर उमूमन इस्तेमाल होता है, कलमा हसर के तौर पर। हसर का मतलब होता है कि किसी बात को किसी दूसरी बात के साथ टाई कर देना, जोड़ देना, नत्थी कर देना, ठीक है, इसको यानी महसूर कर देना। कलमा हसर इसीलिए इसको कहते हैं क्योंकि एक बात को दूसरी बात में महसूर कर देते हैं, आप यानी टाई कर देते हैं उसके साथ, अब ये उससे जुदा नहीं हो सकती, ठीक है। इसका मतलब क्या है यहाँ पर, यहाँ पर क्या है, इन्नमा अंत मुजक्किर के आप महज या आप सिर्फ और सिर्फ याद दहानी कराने वाले हैं, ठीक है, तो आपका काम याद दहानी कराने के साथ टाई हुआ हुआ है, ठीक है, आपकी जॉब डिस्क्रिप्शन ये याद दहानी कराना है, ठीक है। लस्ता अलैहिम बिमुसैतर, ठीक है, और इसको फर्दर अल्लाह ताला क्लेरिफाई करते हैं कि आप इनके ऊपर दरोगा नहीं है, आप इनके ऊपर रेस्पॉन्सिबल नहीं है, आप अपने काम के रेस्पॉन्सिबल हैं, आप इन बंदों के रेस्पॉन्सिबल नहीं है, ठीक है। दरोगा उसको कहते हैं, दरोगा या वार्डन जो होते हैं जेल के अंदर, तो वार्डन का जो काम होता है ना वो उनको वॉच करना होता है कि कोई भागने ना पाए, ठीक है, कोई कैदी भागने ना पाए, अगर कोई कैदी भागा तो वार्डन की गर्दन मारी जाएगी, उसको पकड़ा जाएगा, ठीक है, तो इसको कहते हैं दारोगा, ठीक है। लेकिन नबी अलैहिस्सलाम इंसानों के ऊपर दारोगा नहीं है कि अगर कोई इंसान आप सल्लल्लाहु अलैहि वसल्लम की याद दहानी के बावजूद जहन्नुम में जाने पर तुला हुआ हो, ठीक है, और जहन्नुम में पहुंच भी जाए तो नबी अलैहिस्सलाम की गर्दन नहीं पकड़ी जाएगी, आप सल्लल्लाहु अलैहि वसल्लम को रिस्पॉन्सिबल नहीं करा दिया जाएगा कि कैसे ये जहन्नुम में चला गया। इसका मतलब है कि आपने अपना फर्ज मनसबी पूरा नहीं किया, जब ही तो ये जहन्नुम में चला गया, अगर आप अपना फर्ज पूरा करते तो ये जहन्नुम में कैसे जाता, ठीक है, ये उस वक्त होता है जब नबी अलैहि सलाम दारोगा होते, ठीक है, लेकिन अल्लाह ताला फरमा रहे हैं आप दारोगा नहीं है, आप मुजक्किर हैं, ठीक है, तो आपका काम है मैसेज को अच्छे अंदाज में, जैसे कि आपको हमने इखलाकियात सिखाई हैं, बेहतरीन अदब हमने आपको सिखलाया, हमने आपको बेहतरीन अखलाक अता फरमाए, हमने आपके दिल का तज़किया किया, ठीक है, ये सब कुछ हमने आपके लिए कर दिया, अब आप जो है इस मैसेज को इस बेहतरीन कैफियत के साथ जो हमने आपको अता फरमाई है इन लोगों तक पहुंचा दें, ये है आपका काम, ठीक है। तो मुजक्किर, मुजक्किर तज़किरा करने वाला, या ज़क्करा युज़क्किरु तज़कीरन फ़हुवा मुज़क्किरुन, ठीक है, ये मुज़क्किरुन जो है इस्म फ़ाइल का सीगा है, यानी तज़किरा करने वाला याद दहानी कराने वाला, ठीक है, ये क्लियर है पूरी आयत। लस्ता अलैहिम बिमुसैतर, तो तू नहीं है इन पर दारोगा, तो लस्ता जो लफ्ज है ये लईसा की टेबल में आता है, लईसा आपने सुना होगा, जिस तरह ला होता है ना नफी के लिए उसी तरह लईसा भी नफी के लिए होता है, ठीक है, टू निगेट समथिंग लईसा भी इस्तेमाल होता है लेकिन उसके मुख्तलिफ तरीका होता है इस्तेमाल करने का। तो लईसा का जैसे जो ग्रामर वाले लोग हैं सर्फ पढ़ रहे हैं तो उनको पता है कि जिस तरह गर्दान चलती है ना फाला की, फाला फाला फालू फालत फालता फालना फालता, ठीक है ना, इस गर्दान में कहते हैं ना फालता, उसी तरीके से लईसा की भी गर्दान चलती है, ठीक है, वो ऐसे चलती है लईसा लईसा लईसू लईसत लईसता लसना, लसता, ठीक है। सातवां सीगा उस गदान में बनता है लसता, ठीक है। तो नहीं है तू, लसता का तर्जुमा होगा नहीं है तू। कोई आप में से बताए लैसा का क्या तर्जुमा होना चाहिए फिर? अगर लसता का तर्जुमा है नहीं है तू, तो लैसा का तर्जुमा क्या होना चाहिए जो पहला सीगा है? नहीं है वो। लैसा का तर्जुमा नहीं था वो से भी कर सकते हैं, ठीक है, क्योंकि है ये यानी माजी ही के पैटर्न पर, ठीक है। लेकिन ये जरा स्पेशल किस्म का फेल है ना, तो इस वजह से ना इसका तर्जुमा नहीं है वो इस तरह से, यानी प्रेजेंट में करना पड़ेगा। अगरचे के पैटर्न इसका माजी का है, लेकिन ये एक स्पेशल फॉर्म ऑफ माजी का फेल है, इस वजह से नहीं है वो से इसका तर्जुमा करना पड़ेगा, ठीक है। बिल्कुल सही है। तो लैसा वाहिद मुदक्कर गायब के लिए, और लस्ता वाहिद मुदक्कर हाजिर के लिए, यानी नहीं है तू। अलैहिम उन पर, अला का मतलब होता है पर, और हुम की जमीर किसकी तरफ पॉइंट कर रही है? जिन लोगों को नबी अलैहिस्सलाम दावत देते थे, तो ये हुम की जमीर उनकी तरफ पॉइंट कर रही है। तो नहीं है उन पर बेमुसैतर, इसमें असल लफ्ज है मुसैतर, मुसैतर का मतलब होता है दारोगा, ठीक है। और बा जो है ना ये एडिशनली लगाया जाता है, क्योंकि जब भी लैसा आता है ना, या लैसा की कोई कॉन्जुगेटेड फॉर्म आती है जुमले में, तो लैसा के बाद जिस चीज की वो नफी कर रहा होता है ना, उस चीज से पहले बा लगाना जरूरी होता है, ठीक है। ये अरबी जुबान का एक कायदा है, ठीक है। इसको कहते हैं लैसा के सिले में बा लगता है, तो मुसैतर जो है वो लैसा का सिला है, सिला सौद लाम हा, और लैसा के सिले में बा लगाया जाता है, ये अरबी जुबान का कायदा है, ठीक है। तो लस्त अलैहिम बिमुसैतर, तू नहीं है इन पर दरोगा। अब एक सवाल मेरे जहन में बड़े अरसे से था, मैं उसका जवाब कभी तलाश ही नहीं कर पाता था या पूछ भी नहीं पाता था, तो बिलाखिर अल्लाह ने तौफीक दी और आपकी क्लास की वजह से ना वो जवाब जो है वो मैंने इन्वेस्टिगेट कर लिया आपकी बरकत से, माशाल्लाह, ठीक है। तो वो सवाल क्या है मेरे जहन में था, आपसे पूछ रहा हूँ, पूछना तो नहीं चाहिए, लेकिन खैर आपके जहन में अगर वो सवाल आता है बेमुसैतर के लफ्ज के ऊपर, आता है कोई सवाल बेमुसैतर का जो लफ्ज नहीं है वो? हाँ ठीक है। वो क्या सवाल आता है कि ये आपने देखा होगा यहाँ पर भी मारफुल कुरान में, और जहां भी आपने कुरान शरीफ के कोई मसहफ देखा होगा, तो उसके अंदर ये सौद के ऊपर एक सीन लिखा होता है, ठीक है। ये सीन है एक्चुअली, ये तजदीद नहीं है, मुसैतर नहीं है, ये सौद के ऊपर एक छोटा सा सीन लिखा होता है, देखा है ना, यहाँ पर भी लिखा हुआ है, ठीक है। तो ये सीन क्यों लिखा हुआ होता है, ये मैं बड़े अरसे से सोच रहा था कि क्यों लिखा होता है, तो खैर पता लग गया कि ये क्यों है, कि उसकी वजह ये है कि जैसे आपको हमने कभी बताया है कि कुरान जो है वो मुख्तलिफ किरातों में नाजिल हुआ है, ठीक है ना। तो वो किरातें जो है वो अभी तक अल्हम्दुलिल्लाह प्रिजर्व्ड है, अल्लाह ताला ने प्रिजर्व करी है। किरातें क्या होती हैं? डायलेक्ट्स होते हैं, डायलेक्ट्स लहजे, ठीक है। जैसे किसी भी जुबान के बहुत सारे लहजे होते हैं, उर्दू जुबान के भी बड़े लहजे हैं, एक लखनवी लहजा, लखनऊ का लहजा है, एक दिल्ली का लहजा है, एक जो है वो किसी और जगह का लहजा होगा, ठीक है। तो उसी तरह अरबी के भी बहुत सारे लहजे हैं, तो उनमें से जो लहजे हैं ना, तो उनको फिर आगे उम्मत ने प्रिजर्व किया, तो उनमें एक एक जो मशहूर लहजा कहलाता है वो इमाम हफ्स का लहजा कहलाता है, इमाम हफ्स की करात, हफ्स हा फा सौद, इमाम हफ्स आसिम, ठीक है, उनकी किरात। तो उनकी किरात यानी उन्होंने जो लहजे प्रिजर्व किए, तो उनके मुताबिक ना ये जो सीन जो लिखा जाता है ना, तो वो मकसद बेसिकली इसका ये होता है कि इस लफ्ज को आप सीन के साथ भी पढ़ सकते हैं किसी लहजे के मुताबिक, और आप इसको सौत के साथ भी पढ़ सकते हैं, ठीक है, सीन और सौद दोनों पढ़ा जा सकता है, इसलिए ये लिखा होता है, ठीक है। तो इसको आप बेमुसैतर भी पढ़ सकते हैं, सीन सीन की आवाज मुसैतर, ठीक है, और सौद की आवाज क्या होगी? बेमुसैतर, ठीक है, थोड़ा सा उसके अंदर पुर आ जाता है, मोटापन आ जाता है, ठीक है। तो इस वजह से ये सीन लिखा होता है। ٹھیک ہے، یہ قرآن کے اندر چار مقامات پہ اس طرح سے ہے. البتہ امام حفص کا مذہب یہ ہے کہ جب یہ ایسا معاملہ ہوتا ہے تو امام حفص کی قرآت کے مطابق صاد پڑھنا ضروری ہے، صاد، ٹھیک ہے. اس مقام پر یہاں پر سورۃ الغاشیہ میں آیت نمبر 22 میں جو مسیطر کا لفظ ہے، امام حفص کے مطابق اس کو صاد کے ساتھ پڑھنا ضروری ہے، ٹھیک ہے. یہ علماء کے مذہب ہوتے ہیں، علماء کے اوپینینز ہوتے ہیں، ٹھیک ہے. تو ان کا اوپینین ظاہر ہے ان کے پاس کوئی نہ کوئی دلیل ہے اس اوپینین کی بیسس کے لیے، تو یہ ان کا اوپینین ہے کہ صاد پڑھنا ضروری ہے، ٹھیک ہے. لیکن دوسری قرآتوں کے مطابق سین بھی پڑھا جا سکتا ہے اس کو، ٹھیک ہے. یہ بات پوری کلیئر ہوگی انشاءاللہ آیت نمبر 22 میں. پھر 23 ہے، اللہ من طول وکفرا، سوائے جس نے منہ موڑا اور منکر ہو گیا، ٹھیک ہے. تو کیا ترجمہ ہے؟ اللہ، یہ حرف استثناء ہوتا ہے، ٹھیک ہے، سوائے کے لیے استعمال کرتے ہیں اردو میں، جیسے سوائے ہوتا ہے نا، ایکسیپٹ، انگلش کا ایکسیپٹ. من یہ اسماء موصولہ میں سے ہوتا ہے، اس کا مطلب ہوتا ہے جو یا جس نے، ٹھیک ہے. من اور ما یہ دو اسماء موصولہ ہوتے ہیں. من جو ہے وہ ذوی العقول کے لیے ہوتا ہے، عقل والوں کے لیے. عقل والوں کے لیے کون عقل والے ہیں؟ بہرحال آگے چلیں. تولا کا مطلب ہوتا ہے کہ اس نے منہ موڑا، ٹھیک ہے، اس نے منہ موڑا. پیٹ پھیری بھی کہہ سکتے ہیں اس کو، منہ موڑا بھی کہہ سکتے ہیں اس کو، یعنی منہ پھیرنا. بیسیکلی مطلب ہوتا ہے بے توجہی اختیار کرنا، اگنور کرنا، ٹھیک ہے. اور کفرا کا مطلب اس نے ڈینائی کیا، منکر ہو گیا، ٹھیک ہے نا، نفی کر دی کسی چیز کی، ٹھیک ہے. یعنی صرف منہ نہیں پھیرا بلکہ اس نے زبان سے کہا بھی کہ یہ سچ نہیں ہے. اس کو کہتے ہیں انکار کرنا، ٹھیک ہے. تو عربی میں اس کو کہتے ہیں کفرا، ٹھیک ہے. فعلا کے وزن پر ہے، جیسے کفرا یکفرو، ٹھیک ہے. تو فعلا یفعلو کے وزن پر اس کی گردان چلتی ہے، ٹھیک ہے. یہ کلیئر ہے. تولا جو ہے وہ آپ صرف میں آگے جا کر کے پڑھیں گے، کیونکہ یہ ذرا کمپلیکیٹڈ ورب ہے. اور کفرا جو ہے بہت ہی سمپل ورب ہے، ٹھیک ہے. اچھا، آیت نمبر 24، فَيُعَذِّبُهُ اللَّهُ الْعَذَابَ الْأَكْبَرُ، ٹھیک ہے. تو فا جو ہے وہ تو پس کے لیے استعمال ہوتا ہے، یا تو یا پس. یُعَذِّبُ، عَذَّبَ يُعَذِّبُ تَعْذِيبًا، ٹھیک ہے. تو یُعَذِّبُ کا مطلب ہوتا ہے وہ عذاب کرے گا یا وہ عذاب دے گا. ہو یعنی اس کو، تو وہ پس وہ عذاب دے گا اس کو. کون عذاب دے گا؟ ٹھیک ہے. تو فائل جو ہے نا جملے میں موجود ہے اس فعل کے بعد. وہ فائل کیا ہے؟ لفظ اللہ. لفظ اللہ جو ہے وہ فائل ہے یُعَذِّبُ فعل کا. تو پھر ہو کیا چیز ہے جی؟ کوئی بتا سکتا ہے ہو کیا چیز ہے؟ اگر اللہ کا جو لفظ ہے وہ فائل ہے تو پھر ہو کیا ہے؟ اللہ عذاب دے گا اس کو، مفعول ہے. جی، ہو پروناؤن تو ہے، لیکن وہ پروناؤن کس کا پروناؤن ہے؟ مفعول کا پروناؤن ہے، ٹھیک ہے، آبجیکٹ کا، ٹھیک ہے. وہ شخص جو انکار کرے گا، ہاں وہ تو ہے. یعنی یہ پروناؤن کس کی طرف پوائنٹ کر رہا ہے؟ اس شخص کی طرف پوائنٹ کر رہا ہے کہ جو انکار کرتا ہے یا پیٹ پھیرتا ہے، ٹھیک ہے. لیکن ترکیب میں، کمپوزیشن، جو جملے کی کمپوزیشن ہے، اس میں یہ کیا بن رہا ہے؟ اس میں یہ مفعول بن رہا ہے. یعذبو فعل بن رہا ہے، ہو مفعول بن رہا ہے، اور لفظ اللہ فاعل بن رہا ہے. لفظ اللہ میں کیوں بار بار کہہ رہا ہوں؟ یہ کیوں نہیں کہہ رہا کہ اللہ فاعل بن رہا ہے؟ ٹھیک ہے، اس لیے کہ ایک جملے کے اندر یعنی ادب کا کی ایک بات ہوتی ہے کہ یہ نہیں کہیں گے کہ اللہ تعالیٰ فاعل بن رہا ہے یا اللہ تعالیٰ مفعول بن رہا ہے، ٹھیک ہے. کیونکہ اللہ تعالیٰ کی ذات جو ہے وہ بہت بلند ہے، اور اللہ تعالیٰ کو اس طرح سے ترکیب میں نہیں یعنی کرنا چاہیے، ٹھیک ہے. تو اس وجہ سے ہمارے اکابر، ہمارے اساتذہ جو ہیں، وہ لفظ اللہ استعمال کرتے ہیں، ٹھیک ہے. کیونکہ جملے کی بات ہو رہی ہے، جملے کے حد تک، الفاظ کے حد تک بات ہو رہی ہے. اچھا، العذاب الاکبر، تو کیسا عذاب دیتا ہے؟ ایک بڑا عذاب دیتا ہے، بلکہ سب سے بڑا عذاب دیتا ہے. العذاب الاکبر، ٹھیک ہے. تو العذاب کا مطلب دا پنشمنٹ، الاکبر کا مطلب دا گریٹسٹ، क्योंकि अकबर जो आपको पता है इसम तफदील का सीगा है, ज्यादा बड़ा, और ये हर चीज के मुकाबले में ज्यादा बड़ा, ठीक है, इसका मफहूम ये बनता है यहाँ पर। तो ये मौसूफ सिफत है, अल अजाब मौसूफ है, और उसकी सिफत जो है वो अल अकबर है, यानी बहुत बड़ा अजाब, ठीक है। इन्ना इन्ना इलैना इयाबहुम, बेशक हमारे पास है उनको फिर आना, लौट कर आना। तो इन्ना का तर्जुमा बेशक होता है, इलई ये हर्फ जर है, और ना जमीर लगी हुई है इसके साथ, जमा मुतकल्लिम की जमीर। तो इलैना हमारी तरफ, इयाबहुम, इयाबा, इयाबा लफ्ज है, और हुम की जमीर इसका मुजाफ इलैह ही बन रही है। तो इयाबा का मतलब होता है लौटना, ठीक है, तो इयाबहुम उनका लौटना, लौटना उनका, तो बेशक हमारी तरफ है लौटना उनका, ठीक है, यानी जो लौटने का काम वो करेंगे ना, तो वो किसकी तरफ करेंगे, हमारी तरफ करेंगे। तो इन्ना इलैना इयाबहुम, ठीक है, एक मिनट, इयाबा के जरा देखना चाह रहा था। लौटना इसी से ट्रांसलेट करेंगे इसको। और आखिरी आयत है, सुम्मा इन्ना अलैना हिसाबहुम, तो सुम्मा का तर्जुमा फिर, बेशक हमारा जिम्मा है उनसे हिसाब लेना। इलैना क्यों इस्तेमाल हुआ है, इलैना क्यों इस्तेमाल हुआ है, बिकॉज डायरेक्शन बताना चाह रहे हैं, ठीक है, कि उनका जो लौटना है वो इलैना क्यों इस्तेमाल हुआ है, हम, हमारी तरफ। अच्छा, हम का सीगा क्यों इस्तेमाल हुआ है, क्योंकि अल्लाह ताला तो एक है, जमा क्यों इस्तेमाल हुआ है, अल्लाह ताला एक है, ठीक है, तो अल्लाह ताला एक तो है, और एक होने की रिमाइंडर्स अल्लाह ताला बार बार करवाते हैं, ठीक है, अल्लाहु वाहिद, कुल हुवल्लाहु अहद, ठीक है, लेकिन जब अल्लाह ताला यानी कुरान के अंदर जगह जगह अपने लिए जमा का सीगा इस्तेमाल करते हैं, ठीक है, सीगा जमा का इस्तेमाल करते हैं। अब इसकी यानी मुख्तलिफ तौजीहात मशाइख ने दी हैं कि क्यों अल्लाह ताला जमा का सीगा इस्तेमाल करते हैं, तो यानी वो यही होता है कि जैसे कोई बहुत बड़ा जब अपने बारे में बात करता है ना, तो वो अपने लिए मैं का सीगा इस्तेमाल नहीं करता, बल्कि हम का सीगा इस्तेमाल करता है, हमने ये क्या काम किया। जब आप बच्चों से बात करते हैं, ठीक है, तो जो अदब तहजीब वाले घराने होते हैं, तो उनके अंदर बड़े लोग जो है ना, वो मैं का अपने लिए इस्तेमाल नहीं करते, बल्कि हम का इस्तेमाल करते हैं, ठीक है, तो वो एक तौजीह इसकी यही है, वजह इसकी यही है कि अल्लाह ताला है तो वाहिद, लेकिन हम की तरफ, हम का लफ्ज इस्तेमाल करते हैं। और एक दूसरी तफसीर जो ऐसी जहन में आती है, मुझे याद नहीं पड़ा कहीं मैंने पढ़ी है कि नहीं पढ़ी है, लेकिन अल्लाह ताला यानी आई डोंट नो, एक्चुअली मैंने पढ़ी नहीं है, तो मुझे उसके साथ नहीं, एहतमाल के दर्जे में ही कह रहा हूँ कि गोया के हमारी तरफ लौट के आना है, कि एक तो अल्लाह ताला है, ठीक है, लेकिन अल्लाह ताला की एक पूरी जमात भी जो है ना, फरिश्तों की जमात, ठीक है, कि फरिश्तों की जमात के अंदर अल्लाह ताला जिक्र करते हैं अपने नेक बंदों का, ठीक है, वो हदीस मुबारका बड़ी मशहूर है कि जब दुनिया के अंदर जिक्र की महफिल होती है कहीं पर, तो उस जिक्र की महफिल का तज़किरा अल्लाह ताला अपनी महफिल में करते हैं, तो अब अल्लाह ताला की महफिल में फिर कौन होते हैं, अल्लाह ताला के फरिश्ते होते हैं, ठीक है, तो हमारी तरफ लौट के आना है, तो हो सकता है भाई अल्लाह और अल्लाह के फरिश्ते, ये जो एक मजलिस है, ये जो एक महफिल है, तो उसकी तरफ इन काफिरों ने लौट कर आना है, फिर अल्लाह ताला उन उन फरिश्तों के जरिए से इनको अजाब दिलवाएंगे, इनको सजाएं दिलवाएंगे, अल्लाह आलम फिर सवाब, ठीक है। तो आखिरी आयत है कि बेशक फिर बेशक हमारे जिम्मे है उनका हिसाब किताब लेना, ठीक है, तो यहाँ पर भी यही बात गालिबन यही है, गालिब का मतलब प्रिडोमिनेंटली, ठीक है, इसका मकसद यही है कि अल्लाह ताला चूंकि सबसे बड़े हैं, तो बड़े जो हैं वो अपने अपने लिए हम का सीगा इस्तेमाल करते हैं, तो यहाँ पर भी वही है कि हमारे ऊपर है उनका हिसाब लेना, इसलिए कि यहाँ तो बात क्लियर है कि जी हिसाब तो किसी और ने नहीं लेना ना, हिसाब तो अल्लाह ही ने लेना है हर बंदे का, ठीक है, तो फरिश्तों ने जो है वो उन्होंने तो फरिश्तों ने तो सिर्फ अकाउंट अल्लाह के सामने पेश कर देना है, तो फरिश्ते तो अकाउंटेंट्स हैं, ठीक है, लेकिन उस अकाउंट की जो 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 लेजर है, उस लेजर के ऊपर जो फैसले करने हैं वो तो सीईओ नहीं करने है ना, वो अकाउंटेंट ने तो नहीं करने, ठीक है। तो यहाँ पर इन्ना अलैना हिसाब हम में तो सिर्फ अल्लाह ताला ही मुराद है, ठीक है। तो अल्लाह ताला ने गोया कि अपनी ही जात के लिए हम का सीगा इस्तेमाल किया, अलैना अला हरफ जर और नून अलिफ जमा मुतकल्लिम की जमीर, इनको जोड़ करके अलैना बनता है हमारे ऊपर या ऊपर हमारे। हिसाब हम यानी हिसाब उनका, ठीक है। इन्ना दोनों आयतों के अंदर हर्फ मुशब्बहा बिलफेल, जिसका तर्जुमा बेशक से करते हैं, ठीक है। तो ये हो गया। किसी को तर्जुमे के बारे में सवाल होगा तो आप लिख के पूछ लीजिएगा। खुलासे तफसीर हम शुरू कर रहे हैं कि फरमाते हैं कि आपको इस मुहीत आम वाकये की कुछ खबर पहुंची है, यानी अलगाशिया जो है वो ढांप लेने वाली को कहते हैं ना, तो मुहीत आम, मुहीत उस चीज को कहते हैं जो कि इहाता कर ले, एनसर्कल कर ले किसी चीज को, ठीक है। तो गाशिया का एक तर्जुमा मुहीत से भी किया जा सकता है। मुराद इस वाक्य से कयामत है कि तमाम आलम को उसका असर मुहीत होगा, यानी आलम में कुछ भी ऐसा नहीं होगा जो कि कयामत से एस्केप कर सके, हत्ता के सूर फूकने वाले जो फरिश्ते हैं ना, जिनके सूर फूकने की वजह से कयामत आएगी, ठीक है। तो इस कयामत का असर उन पर भी पड़ेगा और अल्लाह ताला उनको भी मौत के घाट उतार देंगे, ठीक है, और कुछ भी नहीं बचेगा। तो ऐसी है कयामत अलगाशिया। मकसूद इस इस्तेफहाम से, यानी ये जो अल्लाह ताला ने क्वेश्चन किया है, तो इसका मकसद क्या है? इससे तशवीक है। तशवीक का मतलब शौक पैदा करना, ठीक है, शौक क्रिएट करना, तशवीक, जिससे कलाम के सुनने का एहतमाम पैदा हो, ठीक है। तो अरब आपस में जब बात किया करते थे तो वो किसी से जब सवाल किया करते थे ना, तो सवाल करने से जो सुनने वाला होता था वो जरा मुतवज्जो हो जाता था कि भाई ये इस किस्म की बात कर रहा है, मतलब कि आई नीड टू बी मोर यानी केयरफुल, ठीक है, अबाउट व्हाट इज सेइंग। तो अल्लाह ताला ने उसी तरीके को इस्तेमाल किया कि इस्तेफहाम से बात शुरू करी ताकि शौक पैदा हो सुनने में, ज्यादा वो ज्यादा मुतवज्जो हो जाए, ठीक है। तो दूसरा तरीका क्या है ज्यादा मुतवज्जे करने का? अल्लाह ताला कस्में खाते हैं, राइट, अपनी मखलूक की कस्में खाते हैं ताकि सुनने वाला जो है वो मुतवज्जे हो जाए कि भाई अल्लाह ताला कस्में खा रहे हैं तो मतलब बहुत ही कोई इंपॉर्टेंट बात करने वाले हैं। आगे बसूरत जवाब इस खबर की तफसील है, यानी अच्छा ये जो कस्में खाई हैं और ये जो इस्तेफाम इस्तेमाल किया है, तो इससे एक और भी बात पता लगती है कि हर सुनने वाला जो है ना वो सिर्फ इस वजह से कामिल तवज्जो नहीं दे पाता कि ये अल्लाह का कलाम है, ठीक है। भाई इतना काफी होना चाहिए ना एक नॉर्मल सेंसेस वाले इंसान के लिए कि भाई अल्लाह का कलाम है तो मैं 100% तवज्जो से सुनूं, ठीक है ना। लेकिन क्या हम ऐसा कर पाते हैं कि अल्लाह का कलाम है तो 100% तवज्जो से सुनूं? नहीं कर पाते हैं ना, इसलिए कि हर बंदे की कैपेसिटी डिफरेंट होती है, हर बंदे की इस्तेदाद कैपेसिटी, हर बंदे का लेवल ऑफ तकवा, लेवल ऑफ शौक, सब सबकी डिफरेंट होती है, ठीक है। तो एक 100% अगर शौक वाला बंदा है तो वो तो हर आयत को ही 100% शौक के साथ सुनेगा, लेकिन हर कोई तो नहीं होता ना। तो बाकी जो लोग हैं ना, किसी का 10% शौक है, किसी का 50% शौक है, तो उनके शौक को फर्दर इंक्रीज करने के लिए अल्लाह ताला कस्में खाते हैं, कभी इस्तेफाम का सीगा इस्तेमाल करते हैं, ठीक है, ताकि उनका भी शौक जो है ना वो जरा जो उनकी लेवल है उस लेवल से ज्यादा बढ़ जाए, ठीक है। तो बंदों के मुख्तलिफ लेवल्स का अल्लाह ताला ख्याल रखते हैं और इस वजह से ऐसी बात करते हैं, ठीक है। आगे बसूरत जवाब इस खबर की तफसील है, यानी बहुत से चेहरे उस रोज जलील और मुसीबत झेलते खस्ता और दरमानदा होंगे, यानी कयामत के दिन वो जलील और मुसीबत झेलने वाले खस्ता दरमानदा होंगे और आतिशे सोजा में दाखिल होंगे, यानी ऐसी आग में जो कि सोजा कर देगी, यानी जला देगी और बिल्कुल ही खत्म कर देगी। और खौलते हुए चश्मे से पानी पिलाए जाएंगे, लैसा लहुम तआमुन इल्ला मिन दरी ला युस तो राइट तुस्का मिन आइनिन आनिया, खौलते हुए चश्मे से पानी पिलाए जाएंगे और लैसा लहुम तआमुन इल्ला मिन दरी, कि उनको बजुस एक खारदार झाड़ के और कोई खाना नसीब नहीं होगा, जो ना तो खाने वालों को फरबा करेगा ना उनकी भूख को दफा करेगा, ला युस्मिनु वला युगनी मिन जू, ठीक है, यानी ना उसमें गजा बनने की सलाहियत है ना भूख रफा करने की, और मुसीबत झेलने से मुराद हशर में परेशान होना और दोजख में सलासल, सलासल कहते हैं سلسلے کی جمع ہے سلاسل، ٹھیک ہے، اور سلسلہ کا اصل مطلب ہوتا ہے زنجیر، زنجیر کی ایک کڑی، کڑی اس کو سلسلہ کہتے ہیں، ٹھیک ہے، تو سلسلے کی جمع ہوتی ہے سلاسل. تو زنجیر کو سلاسل کیوں کہتے ہیں؟ کیونکہ اس کے اندر بہت ساری کڑیاں جو ہیں وہ ایک دوسرے کے ساتھ جڑی ہوئی ہوتی ہیں، ٹھیک ہے، کڑے یا کڑیاں. تو سلاسل یعنی دوزخ میں جو زنجیر ہوگی اس میں وہ, وہ, وہ بندے ہوئے ہوں گے، اور اغلال کو لادنا یعنی بوجھ وغیرہ ان کے اوپر لدے ہوئے ہوں گے، غل سے اغلال یعنی بڑی پریشان کر دینے والی چیزیں ان کے اوپر پڑی ہوئی ہوں گی. دوزخ کے پہاڑوں پر چڑھنا، دوزخ کے اندر باقاعدہ ایسے ان کو مشقتیں کروائی جائیں گی جیسے کہ یہ کمانڈو ٹریننگ ہوتی ہے نا، تو پہاڑوں پہ چڑھواتے ہیں اور کیا کیا کرواتے ہیں ان سے، ٹھیک ہے. تو اس دنیا میں اگر کر لیں اس قسم کی حرکتیں تو پھر وہاں پہ نہیں کرنی پڑیں گی، لیکن جو اس دنیا میں نہیں کرے گا اللہ کی خاطر تو پھر وہاں پہ کرنی پڑیں گی. اور اس کے اثر سے خستگی ظاہر ہے، اور کھولتا ہوا چشمہ وہی جس کو دوسری آیتوں میں حمیم فرمایا ہے، اور اس آیت سے معلوم ہوتا ہے کہ وہاں اس کا بھی چشمہ ہوگا، ٹھیک ہے. یعنی فیہا کیا ہے، تو کھولتے ہوئے چشمہ عین آنیا، اس کی تفسیر انہوں نے آپ، یہ سب تفسیر تفسیر ہے یہ بیسکلی. اور یہ فرمانا ہے کہ اس کا طعام وجو زری کے اور نہ ہوگا، اس کا مطلب یہ ہے کہ کوئی لذیذ کھانا نہیں ہوگا، زری ہی کی طرح زقوم یا غسلین کا اس کے کھانے میں شامل ہونا اس کے منافی نہیں ہے، ٹھیک ہے. یعنی یہ جو انداز ہے اس آیت کا، لیس لہم طعام الا من ضری، تو یہ انداز جو ہے نا، یہ انداز اس لیے استعمال ہوتا ہے کہ جب کسی چیز کو ثابت کر کے باقی تمام چیزوں کی نفی کی جا رہی ہو، ٹھیک ہے، جیسے کہ لا الہ الا اللہ، ٹھیک ہے، کہ سارے الہوں کی نفی ہو گئی سوائے اللہ کے، ٹھیک ہے. تو وہی انداز بیان اس آیت میں بھی ہے، ٹھیک ہے. تو اس آیت کو اگر آپ لفظی ترجمہ کریں گے تو اسے یہ پتہ لگے گا کہ صرف ان کا کھانا زری ہوگا اور کچھ بھی نہیں ہوگا، ٹھیک ہے. تو اس کے اوپر کوئی کہہ سکتا ہے کہ اچھا، قرآن کی دوسری جگہوں کے اوپر جو لکھا ہوا ہے کہ جی ان کے کھانے میں زقوم بھی ہوگا اور ان کے ان کو جو ہے وہ پیپ بھی کھلائی جائے گی، ٹھیک ہے. تو پھر کیسے، ہاؤ ڈو یو ایکسپلین دا کانٹرڈکشن، ٹھیک ہے، یہ تو کانٹرڈکشن ہو گئی نا. تو اس وجہ سے انہوں نے لکھا ہے کہ یہاں پہ زریع جو ہے وہ اس کے اندر اس طرح کی ساری چیزیں شامل ہیں، ٹھیک ہے. یہ صرف جو ہے وہ ایک خاص قسم کی زریع مراد نہیں ہے، بلکہ ساری وہ چیزیں شامل ہیں کہ جن کو کھانے سے اس کا نہ پیٹ بھرے گا نہ جو ہے وہ موٹا ہوگا، ٹھیک ہے. تو غسلین بھی اس میں شامل ہے اور زخوم بھی اس میں شامل ہے، ٹھیک ہے. تو باقی چیزوں کی نفی نہیں ہو رہی اصل میں، یہاں پر زریع میں سب کچھ شامل ہے، ٹھیک ہے. تو یہ بات ہم کو کیسے پتہ لگی؟ یہ تفسیر سے پتہ لگی، لفظی ترجمے سے تو یہ بات پتہ نہیں لگتی نا. لفظی ترجمے سے تو ایسے ہی لگتا ہے کہ زری کے علاوہ اور کچھ بھی نہیں کھانے کو ملے گا. اچھا، اور آگے کہہ رہے ہیں کہ چہروں سے مراد اصحاب چہرہ ہیں، ٹھیک ہے، یعنی چہرے خالی داخل نہیں ہوں گے بلکہ پورے کے پورے بندے داخل ہوں گے، چہرے بھی ہوں گے ان کے اور ہاتھ پیر سب کچھ ہوگا ان کا. یہ تو دوزخیوں کا حال ہوا. آگے اہل جنت کا حال ہے، یعنی بہت سے چہرے اس روز. اچھا، یہاں پر ایک بات یاد آئی کہ پچھلے سیٹرڈے کو بیان بھی ہوا تھا، اس کے اندر بھی بات ذکر کری تھی کہ ابھی جو کچھ دوستوں کے ساتھ ملاقاتیں ہوئی ہیں اپنے سفر میں، تو انہوں نے ماشاءاللہ کافی اچھے سوالات وغیرہ کیے، ٹھیک ہے، کہ بھائی یہ جو ہم بات سمجھا رہے ہیں آج کل بہت زیادہ کہ عقل جو ہے وہ فیصلے کرتی ہے اور دل جو ہے وہ عقل کے فیصلے کو پازیٹیولی انفلوئنس کرتا ہے اور نفس جو ہے وہ عقل کے فیصلے کو نیگیٹیولی انفلوئنس کرتا ہے، ٹھیک ہے. تو اس کے اوپر ان ساتھیوں میں سے ایک ساتھی نے سوال کیا تھا کہ ہم نے تو یہ سنا تھا کہ دل فیصلے کرتا ہے، تو آپ جو ہے وہ کہہ رہے ہیں کہ عقل فیصلے کرتی ہے، تو یہ تو سمجھ میں نہیں آ رہی بات. تو پھر ان کو سمجھایا کہ ہاں، ہمارے اکابرین نے بے شک یہ بات لکھی ہوگی، لکھی ہے کہ دل جو ہے نا وہ فیصلے کرتا ہے، ٹھیک ہے، لیکن جب انہوں نے دل کا لفظ استعمال کیا نا, تو اٹ واز ناٹ دیٹ کہ وہ چاہ رہے تھے, وہ کہہ رہے تھے کہ دل ہی فیصلہ کرتا ہے, بلکہ اصل میں وہ لفظ دل کو جو ہے نا دل کہہ کر کے وہ بیسیکلی پوری روح مراد لے رہے تھے. اور روح کے اندر سے جو, یعنی وہ انگریڈینٹ لیول پہ جا کے بات نہیں کر رہے تھے, ٹھیک ہے, وہ ہول کے لیول پہ بات کر رہے تھے, کیونکہ دل کا جو لفظ ہے نا وہ عموماً پوری روح کے لیے بولا جاتا ہے. دل کا لفظ پوری روح کے لیے بھی بولا جاتا ہے, ٹھیک ہے, پوری روح کے لیے بھی بولا جاتا ہے. اور یہ ایسے ہی ہے کہ جیسے کہ ہم کبھی کسی ملک کا نام لیتے ہیں کہ یونائٹڈ نیشنز میں پاکستان نے فلانے قرارداد پر ووٹ ڈالا, ٹھیک ہے, لیکن کبھی ہم یہ بھی تو کہتے ہیں نا کہ یونائٹڈ نیشنز میں اسلام آباد نے فلانی قرارداد میں ووٹ ڈالا, ٹھیک ہے, تو بھائی کیا اسلام آباد نے ووٹ ڈالا کا مطلب کیا ہوتا ہے, ٹھیک ہے, آپ اصل میں اسلام آباد کہہ کر کے پاکستان مراد لے رہے ہوتے ہیں, ٹھیک ہے نا. جیسے کہ اس صورت کے اندر اللہ تعالیٰ وجوہ کا لفظ استعمال کر رہے ہیں, لیکن اس کا مطلب یہ نہیں ہے کہ صرف چہرے ڈالے جائیں گے جہنم میں یا چہرے ڈالے جائیں گے جنت میں, بلکہ چہرے بول کر کے پورا کا پورا وجود اس انسان کا مراد دیا جا رہا ہے, ٹھیک ہے. بالکل اسی طریقے سے ہمارے اکابرین چونکہ انگریڈینٹ لیول کو کھولنے کی ضرورت پیش نہیں آئی تھی اس وقت, ٹھیک ہے, اتنی تفصیل کی ضرورت نہیں تھی, ٹھیک ہے, تو اس وقت جو ہے وہ دل بول کر کے پوری روح مراد لے رہے تھے, ٹھیک ہے. لیکن آج کے دور میں ایسے حالات پیدا ہو گئے ہیں کہ اب انگریڈینٹ لیول آف انفارمیشن کی ضرورت پیش آ گئی ہے, ٹھیک ہے, تو اس وجہ سے ہم روح دل بول کر کے روح مراد نہیں لے رہے, بلکہ ہم الگ الگ ٹکڑوں میں بات کو کلیئر کرنے کی کوشش کر رہے ہیں, ٹھیک ہے. اور یہ جو عقل ہم کہتے ہیں نا کہ عقل فیصلے لیتی ہے کرتی ہے, تو عقل جو ہے وہ روح ہی کا ایک حصہ ہے, ٹھیک ہے, روح ہی کا ایک حصہ ہے, ٹھیک ہے. تو عقل کوئی روح سے الگ چیز نہیں ہے, عقل جسم کا حصہ نہیں ہے, بلکہ عقل جو ہے وہ ایک روحانی چیز ہی ہے, تو اس طرح سے ہم پھر یعنی اپنے بڑوں کی بات کی نفی نہیں کر رہے, ہم ان کے خلاف بات نہیں کر رہے کہ انہوں نے کچھ اور کہا تھا ہم کچھ اور کہہ رہے ہیں, ایسا ہم نہیں کر رہے, ٹھیک ہے, بلکہ ہم جو ہے وہ ان کی بات کو بس مزید تفصیل سے کھول رہے ہیں زمانے کے ریکوائرمنٹس کو یا نیڈس کو دیکھتے ہوئے. اور یہ کام جو ہے وہ ہر زمانے میں کیا جاتا ہے, ٹھیک ہے, ہر زمانے کے تقاضے ڈفرینٹ ہوتے ہیں. پہلی باتیں جو تھیں وہ اگر تفصیلی نہیں تھیں تو اس زمانے میں ان کی تفصیلات کی ضرورت پیش آ رہی ہے, تو ان کو پھر کھول دیا جاتا ہے, ٹھیک ہے. اور یہ اللہ کی طرف سے ہی اللہ تعالیٰ ان باتوں کو دل میں ڈالتے ہیں کہ یہ ضرورت ہے, ایسی ہے, اور اس کو اس طرح سے کھولنا چاہیے, ٹھیک ہے. تو یہ ایک اچھی مثال اس کی اس صورت کے اندر بھی مل گئی کہ وجوہ بول کر کے پورا وجود مراد دیا جا رہا ہے, ٹھیک ہے. آگے چلتے ہیں کہ یہ تو دوزخیوں کا حال ہوا, آگے اہل جنت کا حال ہے, یعنی بہت سے چہرے اس روز بارونق اور اپنے نیک کاموں کی بدولت خوش ہوں گے, ٹھیک ہے. وجوہ یوم اذن ناعمہ, نعیم نعمت میں ہوں گے, خوش ہوں گے, بہشت بری میں ہوں گے جن میں کوئی لغو بات نہ سنیں گے, یعنی اونچی اونچی جنتوں میں ہوں گے. لسعیہا راضیہ فی جنت عالیہ, اونچی اونچی جنتوں میں ہوں گے. لا تسمعوا فیہا لاغیہ, لغو بات اس کے اندر نہیں سنیں گے. اور اس بہشت میں بہتے ہوئے چشمے ہوں گے. فیہا عین جاریہ, ٹھیک ہے, اس کے تحت جو ہم نے کچھ اور یعنی عاشقانہ ترجمہ بھی کرنے کی کوشش کری تھی آپ کو یاد ہوگا. فیہا سرر مرفوعہ, اور اس بہشت میں اونچے اونچے تخت بچھے ہیں. وہ اقواب موضوعہ, اور رکھے ہوئے آب خورے موجود ہیں. آب خورے سے مراد پیالے, یعنی ایسے گلاس کہ جن کا ہینڈل نہیں ہوتا, ٹھیک ہے, ان کو پیالے کہتے ہیں, تو آپ خورے سے یہ مراد ہے, کوب اس عربی میں کہتے ہیں اس کو. وہ نمارق مصفوفہ, اچھا یہ اس کی تشریح بھی لکھ رہے ہیں کہ یعنی یہ سامان اس کے سامنے ہی موجود ہوگا تاکہ جب پانی کو جی چاہے دیر نہ لگے, ایسا نہ ہو کہ جی پہلے کسی کو بلانا پڑے کہ جی ذرا میرے لیے پانی لے کر کے آ جانا, یا جا کر کے اٹھ کے خود پانی لے کے آنا پڑے, یہ سب سامنے موجود ہوگا. اور برابر لگے ہوئے گدے تکیے ہیں, ٹھیک ہے, یعنی نمارق و مصفوفہ, اور سب طرف قالین ہی قالین پھیلے پڑے ہیں کہ جہاں چاہیں آرام کر لیں, ایک جگہ سے دوسری جگہ جانا بھی نہ پڑے, ٹھیک ہے. زرابیو مبسوسہ, یہ تفصیل ہو گئی جزا کی. اور ان مضامین کو سن کر جو بعض لوگ قیامت کا انکار کرتے ہیں جس میں یہ سب واقعات ہوں گے, تو ان کی غلطی ہے, ٹھیک ہے, یعنی یہ جب باتیں کافر سنتے تھے کہتے تھے یہ کیا, یعنی तस्वीर कशी कर रहे हैं, एक इमेजिनरी जगह की बातें कर रहे हैं और झूठ बोल रहे हैं, ऐसा कुछ नहीं होने वाला है। ठीक है, तो ये लोग जो उसकी नफी करते हैं ना, तो फिर अब उनको उनकी इस गलती की निशानदेही कर रहे हैं। ठीक है, कि क्या वो लोग ऊंट को नहीं देखते कि किस तरह अजीब तौर पर पैदा किया गया है, कि हैयत और खासियत दोनों बनिस्बत दूसरे जानवरों के इसमें अजीब हैं, कि अल्लाह ताला ने एक ऐसी अजीब मखलूक पैदा करी है कि जो कि इसकी तफसील आएगी इंशाल्लाह मारूफ मसाइल में, बड़े अच्छे से हजरत ने लिखा है कि ऊँट की क्या खासियत होती है, और आसमान को नहीं देखते कि किस तरह बुलंद किया गया है, और पहाड़ों को नहीं देखते कि किस तरह खड़े किए गए से मुराद किस तरह गाड़े हुए हैं जमीन के अंदर, नसब का लफ्ज इस्तेमाल हुआ, और जमीन को नहीं देखते कि किस तरह बिछाई गई है, यानी इन चीजों को देख कर कुदरत इलाहिया पर इस्तदलाल नहीं करते, ताकि इसका बास यानी कयामत पर कादिर होना समझ लेते। बास का मतलब होता है उठाना, खड़ा करना, तो कयामत पर कादिर होना समझ लेते। और तख्सीस इन चारों चीजों की इसलिए है कि अरब के लोग अक्सर जंगलों में चलते फिरते रहते थे, इस वक्त उनके सामने ऊंट होते थे और ऊपर आसमान और नीचे जमीन और अतराफ में पहाड़। ठीक है, अब यहाँ पे जैसे अगर हम आप रियाज से मक्का मुकरमा ड्राइव करके जाएं, तो हाईवे होती है जिसके ऊपर आपका ऊंट चल रहा होता है, हमारी गाड़ी हमारा ऊंट। ठीक है, और साइड में क्या होता है, चारों तरफ क्या होता है, ऊपर पहाड़, ऊपर आसमान होता है, नीचे जमीन होती है, और चारों तरफ पहाड़ होते हैं। ठीक है, दोनों तरफ मदीना मुनव्वरा मक्का मुकरमा की ड्राइव में तकरीबन ऐसे ही सारा कुछ होता है। तो वो भी अपने ऊंट पे जब सफर कर रहे होते थे तो उनके भी सामने मुस्तकिल यही चीजें रहती थी, तो बड़ा वक्त होता था, बस चले जा रहे हैं, दिन दिनों के सफर होते थे वो। ठीक है, तो अगर थोड़ा अपने जहन को इस्तेमाल करके गौर फिक्र कर लें इन चीजों के ऊपर, तो अल्लाह ताला की तरफ ये सारी चीजें निशानदेही करती हैं। तो इन अलामात में गौर करने के लिए इरशाद फरमाया गया, और जब ये लोग बावजूद कयाम दलाइल के गौर नहीं करते, तो आप भी इनकी फिक्र में ज्यादा ना पड़िए, बल्कि सिर्फ नसीहत कर दिया कीजिए, क्योंकि आप तो बस सिर्फ नसीहत करने वाले हैं और आप उन पर मुसल्लत नहीं है जो ज्यादा फिक्र में पड़े। हाँ, मगर जो रूगरदानी और कुफर करेगा तो खुदा उसको आखिरत में बड़ी सजा देगा, क्योंकि हमारे ही पास उनका आना होगा, फिर हमारा ही काम उनसे हिसाब लेना है। आप ज्यादा गम में ना पड़िए, यानी थोड़े गम में तो आप पड़ेंगे, क्यों थोड़े गम में आप पड़ेंगे, क्योंकि ये नेचुरल सी बात है। एक तो ये कि ये लोग जो हैं ये आपके अजीज रिश्तेदार दोस्त अहबाब पड़ोसी हैं, आपके अपने शहर के अपने अपने लोग हैं। ठीक है, तो इनकी खैर ख्वाही जो है वो आपके अच्छी तबीयत की वजह से नेचुरली आपके अंदर है। ठीक है, और इस वजह से आपको गम तो होगा जब वो आपके साथ आपकी बात को नहीं मानेंगे। कितना वो नबी अलैहिस्सलाम को रिगार्ड करते थे, सादिक कहते थे, अमीन कहते थे, अपनी अमानतें नबी अलैहिस्सलाम के पास रखवा के जाते थे सफर के ऊपर। ठीक है, सब कुछ उनका बहुत अच्छा था नबी अलैहिस्सलाम के साथ, लेकिन जब नबी सल्लल्लाहु अलैहि वसल्लम ने उनको बुतों को छोड़ने के लिए कहा, ठीक है, यानी कि अपनी चौधराहट को छोड़ने के लिए कहा, तो उस वक्त ही सारे के सारे गुलाम बन गए। ठीक है ना, तो हमारा भी यही मामला है कि जी हम बहुत सारे नेक लोगों को ना बहुत रिगार्ड करते हैं, और बहुत जो है वो उनके यानी हत्ता कि उनके प्रोटेक्टर भी बन जाते हैं। ठीक है, लेकिन एज लॉन्ग एज के वो हमें हमारे खिलाफ कोई बात ना करें, हमें कुछ कहने के लिए ना कहें, करने के लिए ना कहें, ठीक है, तो उस वक्त तक हम उनको बहुत खाना खिलाना पिलाना, और यानी स्कूलों में भी आपने देखा होगा ना, जब स्कूल में थे तो जो बदमाश लड़के होते हैं ना, वो सबसे शरीफ बच्चों के प्रोटेक्टर बन जाते हैं। ठीक है ना, तो यही मामला जो है वो सारे बदमाशों का होता है अमूमन, कि वो बदमाश जो होते हैं वो वैसे तो बदमाशी बहुत करते हैं, लेकिन शरीफों के साथ उनका मामला भी अच्छा होता है, लेकिन जिस दिन उस शरीफ ने उनके खिलाफ कोई बात कर दी, फिर वो उसके भी दुश्मन बन जाते हैं। तो यही मामला जो है वो नौ का भी था। तो एक गम की वजह तो एक तो ये खैरख्वाही थी। ठीक है, और आपको पता है कि जब आप किसी के साथ बहुत ज्यादा खैरख्वाही करते हैं, लेकिन फिर वो आपको बहुत ज्यादा आपको डिसरिगार्ड करता है और आपको बहुत जलील करता है, हत्ता कि आपकी बात मानने से बिल्कुल इनकार कर देता है। ठीक है ना, तो फिर दूसरे लेवल की एक परेशानी भी पैदा होती है कि भाई यानी अगर ये जहन्नुम में चला गया, या अगर जो है ये यानी नाकाम हो गया, ठीक है, मुसीबत में मुब्तला हो गया, तो कहीं मुझसे इसकी पूछना हो, क्योंकि अब जो है ना वो मोहब्बत का दर्जा जो है वो थोड़ा सा जरा कम भी हो जाता है ना, उसकी बेरुखी की वजह से और उसकी बहुत बुरी जो आपके साथ मामला है उसकी वजह से, अब आपकी जो खैर ख्वाही है ना वो अब थोड़ी सी कम हो गई, तो अब जो है वो इस बात का खौफ हो सकता है कि जी कहीं मैं ना फंस जाऊं इनके हलाकत की वजह से। ठीक है, तो अल्लाह ताला उसकी नफी कर रहे हैं कि नहीं, आप उसकी फिक्र ना करें, हम आपकी गर्दन नहीं पकड़ेंगे अगर ये जहन्नुम में जाएंगे तो। ठीक है, तो गम तो करें लेकिन ज्यादा गम ना करें, यानी इतना ज्यादा गम ना करें। ठीक है, मारिफ मसाइल में फरमाते हैं कि वजूह ही योम एजन खाशिया आमिनतुन नासिबा। क़यामत में दो फरीक मोमिन और काफिर अलग अलग हो जाएंगे, उनके चेहरे अलग अलग पहचाने जाएंगे। ठीक है, जैसे कि सूरह यासीन की वो आयत है ना, वमताजुल यौमा अय्युहल मुजरिमून। ठीक है कि आज ए मुजरिमों तुम अलग हो जाओ, यानी तुम जुदा हो जाओ, तमीज वमताज यानी मुमताज हो जाओ, यानी अब जब तुम दुनिया के अंदर ना तुम मोमिनों के साथ मिलजुल करके रहते थे, हत्ता के तुम मुनाफिक बन करके दुनिया में जिंदगी गुजारते थे कि किसी बंदे को पता ही नहीं लगता था कि ये काफिर है कि मोमिन है। ऊपर से मोमिन ही लगता था, ऊपर से मुसलमान लगता था, लेकिन अंदर से काफिर होता था। ठीक है, तो कयामत के दिन ये मामला नहीं चलेगा, कयामत के दिन ऐसे लोगों को अलग कर दिया जाएगा, बिल्कुल जुदा, यानी मुनाफिक और काफिर दोनों के दोनों अलग हो जाएंगे और मोमिन जो है वो बिल्कुल अलग हो जाएंगे। तो तमीज करना बड़ा आसान हो जाएगा कयामत के दिन, किसी को सूरह यासीन में फरमाया, और यही जो है वो कॉन्सेप्ट यहाँ पर भी है कि ये दोनों यानी रेकग्नाइजेबल, क्लियरली रेकग्नाइजेबल चेहरे बन जाएंगे, काफिरों और मुनाफिकों का चेहरा जो है वो बिल्कुल क्लियर हो जाएगा और इनका भी चेहरा बिल्कुल क्लियर हो जाएगा, तो अलग अलग पहचाने जाएंगे। इस आयत में काफिरों के चेहरों का एक हाल ये बताया है कि वो खाशिया होंगे, खुशू के मानी झुकने और जलील होने के हैं। नमाज में खुशू का यही मतलब है कि अल्लाह ताला के सामने झुके और जिल्लत और पस्ती के आसार अपने वजूद पर तारी करें। अब ये नमाज के अंदर जो खुशू और खुजू का मामला है ना, ये एक तो है तो मुश्किल, ठीक है, लेकिन इसको समझना भी हमारे लिए मुश्किल बन गया है कि खुशू और खुजू होता क्या है। ठीक है, अब हम जो है ना वो इस चक्कर में रहते हैं कि जब हम नमाज में खड़े हो ना तो अल्लाह अकबर कहते के साथ ही जो है ना वो हम अर्श मौला की सैर करना शुरू हो जाए। ठीक है, हम जन्नत में पहुंच जाएं या हम जो है वो हमारे सामने जहन्नुम आना शुरू हो जाए या हम जो है वो अल्लाह के अर्श की सैर करने चले जाएं, ठीक है, तो ये नहीं होता। ठीक है, ये नहीं हो सकता, ये बहुत कम होता है और ये बहुत मुश्किल होता है। ठीक है, यानी मुश्किल तो ये होता है लेकिन बहुत कम भी होता है, हत्ता कि जिन लोगों ने बहुत मेहनत करी होती है ना अपने ऊपर, अपना बहुत तजकिया किया होता है, बहुत अपने कल्ब के ऊपर का तस्फिया किया होता है, ठीक है, उनके साथ भी ये नहीं होता। ठीक है, ये उनके साथ भी नहीं होता कि नमाज में खड़े हों और हर किस्म के ख्यालात खत्म हो जाएं और अर्श के ख्यालात शुरू हो जाएं। ठीक है, ऐसा नहीं होता। ठीक है, लेकिन चूंकि हमने दीन को कहां से समझा है, किताबों से समझा है, राइट, या रिकॉर्डेड लेक्चर से समझा है, वन साइडेड लेक्चर जो होते हैं उनसे हमने दीन को समझा है ना, तो इस वजह से ना हम इस मखमसे में मुबतला हो गए, हम इस मुगालते में मुबतला हो गए कि ऐसा होना चाहिए। ठीक है, और चूंकि ऐसा होता तो नहीं है हमारे साथ कभी भी, इस वजह से हम हमेशा परेशानी रहते हैं, राइट, और ये परेशानी जो है फिर शैतान इस परेशानी को एक्सप्लॉइट करके मायूसी में मुबतला कर देता है, मायूसी में चेंज कर देता है, कन्वर्ट कर देता है, और फिर हम मायूस होना शुरू हो जाते हैं कि जी चूंकि हम तो कभी भी उन कैफियत में नहीं होते, तो इसका मतलब यह है कि वी कैन नेवर डू इट। ठीक है, वी आर अटर फेलियर्स। ठीक है, तो ये मायूसी जो है ना ये भी शैतान की एक चाल ही होती है, लेकिन हम इसको नहीं समझ पाते। ठीक है, क्यों, इसकी वजह क्या बनती है, इसलिए कि हमने अपना दीन किताबों से लिया होता है या ऑडियो किताबों से लिया होता है, ये जो बयानात होते हैं ना उसको ये आजिज कहते हैं ऑडियो बुक्स। ठीक है, हमने सोबती दीन हमने नहीं लिया होता और हमने पूछने का जो एक इंटरेक्टिव दीन होता है वैसे दीन की समझ नहीं हासिल की होती है। ठीक है, तो उसका नतीजा फिर ना हमारे जिंदगी में मायूसी की शक्ल में निकलता है। ठीक है, तो इसका फिर मतलब फिर असल मसला क्या है, असल मसला ये है कि खुशू और खुजू जो होता है ये एक फिजिकल कैफियत का नाम है। ठीक है, फिजिकल कैफियत कि इंसान अपने जिस्म को फोर्स करके, ठीक है, जब नमाज में खड़ा होता है ना तो जिस्म को फोर्स करके ऐसी अपनी हैयत बनाता है कि जिसको कि खुशू और खुजू वाली हैयत कहते हैं। ठीक है, तो अपने आप को झुका करके यानी हाथ ऐसे बांधना, ठीक है, ये जो हाथ बांधते हैं ना हनफी मसलक में खास तौर पर, ये हाथ बांधना जो है ना इसके अंदर आजिजी है, नाफ के ऊपर हाथ बांधना ये आजिजी है, और सर को झुकाना ठीक है, अपनी आंखों को नीचे रखना, सामने इधर उधर नहीं देखना, आंखों को नीचे रखना, ये फिजिकल आजजी है। ठीक है, उसी तरीके से सुन्नत पे अमल करना, जाहिरी सुन्नतें कि कयाम में आपकी निगाह किधर होनी चाहिए, ठीक है, जब रुकू में जाएं तो बाकी चीजों की हिफाजत भी करनी है, यानी बाकी चीजों की हिफाजत तो करनी है, इवन अपनी निगाहों की हिफाजत करनी है। ठीक है, यानी खुजाना तो नहीं है इधर उधर, हाथों की हिफाजत तो करनी है कि हाथों को घुटने पर होना चाहिए, ठीक है, इधर उधर खुजाने में ना लगे हुए हों, ठीक है, और जो है वो यानी कपड़ों को दुरुस्त करने में ना लगे हुए हों, ठीक है, पैर जो है वो इधर उधर राइट और लेफ्ट जो है वो मोड़ ना रहे हों, ठीक है, पैरों की और हाथों की खाली हिफाजत नहीं करनी, निगाहों की हिफाजत करनी है। ठीक है, जो जो पैर के का जो अंगूठा होता है उसके नाखून को देखते रहना है रुकू के दौरान, ठीक है, क़याम के दौरान किधर देखना है, सजदे की जगह पे देखना है, ठीक है, और कहीं नहीं देखना, सजदे की जगह पे देखना है, और जब सजदे में जाएंगे तो किधर देखना है, अपने नाक की तरफ देखना है, राइट आंख और लेफ्ट आंख दोनों को नाक के ऊपर फोकस करना है, ठीक है ना, और जब चौथी क्या होती है पोजिशन, बैठने वाली पोजिशन, कादे वाली पोजिशन, तो उसमें किधर देखना है, अपने दोनों हाथों की उंगलियों पर देखना है, हाथों पर ना, हाथों के जो बैक होती है, ठीक है, तो ये जो अमाल होते हैं ना, ये इंसान कर सकता है और यही होता है खुशू खुजू। ठीक है, ये जो ख्यालात का जो आना होता है ना, ये ख्यालात का आना जो है ये एक दूसरा ही रियल्म है, और वो उसको कंट्रोल करने के लिए यानी वो पहली बात तो आप बहुत मेहनत करनी पड़ती है उसके लिए, और मेहनत करने के बावजूद आपके ख्यालात 100% काबू में नहीं आ सकते। ठीक है ना, वो अल्लाह ने आपको बनाया ही ऐसा नहीं है, तो जब आपकी स्ट्रक्चर ही ऐसा नहीं है तो फिर उसमें परेशान होने की क्या जरूरत है, मेहनत जरूर करें। ठीक है, गुनाह के ख्यालात को सोच करके नमाज के अंदर लाना, ठीक है ना, ये है बुरी बात। ठीक है, जिंदगी के दूसरे मामलात के ख्यालात तो आपके जहन में आएंगे, अगर आपका जहन परेशान होगा ना डिफरेंट कामों के बारे में तो नमाज में भी परेशान रहेगा। ठीक है ना, ये नहीं हो सकता कि नमाज के बाहर जो है वो आपका जहन जो है वो सारी चीजों के अंदर फंसा रहे और जैसे ही अल्लाह अकबर कहें सब कुछ खत्म हो जाए आपका, ये तो नहीं हो सकता भाई। इसके लिए तो फिर आपको यानी बड़े 7-7 घंटे के मुराकबे अगर करेंगे ना, ठीक है, तो उसके बाद फिर शायद आपका ये हाल थोड़ी देर के लिए बन जाए। ठीक है, लेकिन 7 घंटे का मुराकबा तो नहीं कर सकते ना, जब भी तो परेशान होते हैं, हर वक्त मुस्तकिल परेशान होते हैं, इसका मतलब है मसरूफ है। ठीक है, जो मसरूफ है तो 7 घंटे का मुराकबा कैसे करेंगे। ठीक है, तो फिर आपके ये ख्यालात नहीं खत्म होंगे। तो कंक्लूजन ये है कि खुशू और खुजू का मतलब होता है कि अपने आप को फोर्स करके अपने बदन को जो है ना वैसे नमाज में रखना जैसे नबी सल्लल्लाहु अलैहि वसल्लम रखते थे। ठीक है, एंड यही हमारी जिम्मेदारी है करने की। ठीक है, यही हम यानी करने का काम है हमारा। ओके, नमाज में एंकल बंद करके खुशू खुजू, आंखें बंद करके खुशू खुजू बिल्कुल भी नहीं कर सकते, बिल्कुल भी नहीं कर सकते। ठीक है, इसलिए कि ना सिर्फ ये कि सुन्नत के खिलाफ है बल्कि नबी अलैहिस्सलाम सलाम के हुक्म के भी खिलाफ है। ठीक है, आंखें बंद करने से मना किया गया है। ठीक है, तो आंखें बंद करके अगर आप मलाए आला की सैर में चले भी गए ना, तो वो मलाए आला नहीं होगा, वो जहन्नुम का की मनाजिर होंगे जो कि शैतान दिखा रहा है, इसलिए कि खिलाफ सुन्नत तरीके से आप उधर पहुंचे। ठीक है, तो सुन्नत की अहमियत को समझें। ठीक है, असल चीज ही सुन्नत है, ये ज्यारतें करना ये सुन्नत नहीं होता। ठीक है, तो खुशू व खुजू नमाज में खुशू का यही मतलब है कि अल्लाह ताला के सामने झुके और जिल्लत व पस्ती के आसार अपने वजूद पर तारी करे, वजूद। ठीक है, जिन लोगों ने दुनिया में अल्लाह ताला के सामने खुशू और तजल्लुल इख्तियार नहीं किया उसकी सजा उनको क़यामत में ये मिलेगी कि वहां उनके चेहरों पर जिल्लत और रुसवाई के आसार नुमाया होंगे। ठीक है, तो दुनिया में अकड़ के रहे और अल्लाह के सामने तो कोई कर भी नहीं सकता ना, अल्लाह ताला आपके सामने तो है ही नहीं। ठीक है, तो अल्लाह के सामने खुशू और खुजू इख्तियार नहीं किया, खुशू और तजल्लुल इख्तियार नहीं किया। ठीक है, तो भाई इसके ऊपर एक तालिब इल्माना सवाल होना चाहिए कि भाई कैसे करें अल्लाह के सामने, अल्लाह तो है ही नहीं हमारे सामने तो कैसे करें अल्लाह के सामने। ठीक है, तो इसका जवाब ये होता है कि अल्लाह वालों के सामने, ठीक है, अल्लाह के दीन वालों के सामने। ठीक है, क्योंकि अल्लाह ने उनको हमारे सामने खड़ा किया है, अल्लाह ने खुद अपने आप को हमारे सामने नहीं खड़ा किया है। ठीक है, तो ये इसका मतलब जो होता है ना कि अल्लाह, इसका मतलब होता है अल्लाह वालों के सामने, ठीक है, उनके सामने झुक के रहना,
ان کے سامنے جو ہے وہ توازو اختیار کرنا، ان کی نسبت کی وجہ سے ان کی عزت کرنا، ٹھیک ہے، اور اسی کی بیسس کے اوپر جزا اور سزا کا فیصلہ ہوتا ہے، ٹھیک ہے. تو وہاں ان کے چہروں پر ذلت اور رسوائی کے آثار مایہ ہوں گے. دوسرا اور تیسرا حال ان کے چہروں کا یہ بیان فرمایا کہ عاملت و ناصبت ہوں گے. عاملہ کے لفظی معنی عمل اور محنت کرنے والے کے ہیں، اور محاورات میں عامل اور عاملہ اس شخص کے لیے بولا جاتا ہے جو مسلسل عمل اور محنت سے تھکا ماندہ چور ہو گیا. اور ناصبہ نصب سے مشتق ہے، یعنی ڈرائیوڈ ہے، اس کے معنی بھی تھکنے اور تعب و مشقت میں پڑ جانے کے ہیں. کفار و مجرمین کے یہ دو حال کے عمل اور محنت سے تھکے درماندہ ہوں گے. ظاہر یہ ہے کہ یہ حال ان کی دنیا کا ہے، کیونکہ آخرت میں تو کوئی عمل اور محنت ہے ہی نہیں، ٹھیک ہے. آخرت میں ان سے کوئی تھوڑی عمل وغیرہ محنت وغیرہ کروائی جائے گی، وہ تو سزا ملے گی نا ان کو، تو عمل محنت تو دنیا میں ہوتی ہے. اس لیے قرطبی وغیرہ مفسرین نے اس کا یہ مفہوم قرار دیا ہے کہ پہلا حال یعنی چہروں پر ذلت اور رسوائی یہ تو آخرت میں ہوگا، اور عاملہ ناصبہ کے دونوں حال ان لوگوں کے دنیا ہی میں ہوتے ہیں، کیونکہ بہت سے کفار فجار مشرکانہ عبادت اور باطل طریقوں میں مجاہدہ و ریاضت دنیا میں کرتے رہتے ہیں. ہندوؤں کے جوگی، نصارہ کے راہب، بہت سے ایسے بھی ہیں جو اخلاص کے ساتھ، دیکھیں اس لفظ کو بڑے غور سے سنیں، اخلاص کے ساتھ اللہ تعالیٰ ہی کی رضا جوئی کے لیے دنیا میں عبادت و ریاضت کرتے ہیں. یہ معمولی جملہ نہیں ہے، اس جملے کو پڑھ کے گزر مت جائیں، یہ بڑا امپورٹنٹ جملہ ہے. کیا کہہ رہے ہیں؟ اخلاص کے ساتھ اللہ تعالی بھگوان نہیں، ایشور نہیں، جیزس کرائسٹ نہیں، اللہ تعالی لکھا ہے حضرت نے، اور حضرت کوئی ایسے معمولی ہمارے جیسے نہیں ہے، بہت گہرائی والی باتیں کرنے والے ہیں، ٹھیک ہے. کیا لکھا ہے؟ اللہ تعالی کی رضا جوئی کے لیے دنیا میں عبادت و ریاضت کرتے ہیں، اور اس میں مشقت شاقہ برداشت کرتے ہیں، مگر وہ عبادت مشرکانہ اور باطل طریقے پر ہونے کی وجہ سے اللہ تعالی کے نزدیک کوئی اجر و ثواب نہیں رکھتی. تو ان لوگوں کے چہرے دنیا میں بھی عاملہ ناصبہ رہے، اور آخرت میں ان پر ذلت و رسوائی کی سیاہی چھائی ہوگی، ٹھیک ہے. اب آپ مزید آگے تو ہم بعد میں پڑھیں گے، اب یہی اتنا گہرا کانسیپٹ ہے کہ اسی کو تھوڑا سا کور کر کے کاس ختم کرتے ہیں، کیونکہ ابھی تھوڑی دیر پہلے بھی میں نے ایک ذرا بڑی بات کہہ دی ہے، ٹھیک ہے نا. تو اس پہ ہو سکتا ہے کسی کو پریشانی ہو رہی ہو، تو اس کا جواب جو ہے نا وہ یہاں پر بھی موجود ہے. کیا بڑی بات کہی تھی میں نے؟ کہ اللہ کے سامنے خشوع و تزلزل تو کوئی اختیار کر ہی نہیں سکتا، کیونکہ اللہ تو ہے ہی نہیں، رائٹ، سامنے، ٹھیک ہے. اللہ کو تو کسی نے نہیں دیکھا، تو یہاں پر کیا مراد ہے؟ اللہ والے مراد ہے، ٹھیک ہے. وہ بندے جو کہ اللہ کے دین کا پیغام لے کے ہمارے سامنے آتے ہیں، ٹھیک ہے، اللہ کا میسج لے کے اللہ کی طرف بلانے کے لیے آتے ہیں، ٹھیک ہے، تو وہ مراد ہے یہاں پر، ٹھیک ہے. تو یہ تو بڑی پریشان کن بات ہوتی ہے ہمارے لیے کہ یہ کیا بات ہوگی، اللہ یعنی بندوں کو جو ہے وہ اتنا امپورٹنس دے دی، اور کیا کہتے ہیں ہم لوگ اس کو، شخصیت پرستی، شخصیت پرستی، یعنی شخصیت کو خدا بنا دیا، شخصیات کو خدا بنا دیا، شخصیت پرستی. تو ٹھیک ہے جی، اگر آپ یہ نہیں سمجھتے تو ہم یہاں پہ آپ سے پوچھتے ہیں کہ ادھر یہ بتائیں کہ اخلاص کے ساتھ اللہ تعالی ہی کی رضا جوئی کے لیے دنیا میں عبادت و ریاضت جو کرتے ہیں، ٹھیک ہے، تو ہم نے تو اب تک یہ سنا تھا کہ جی اخلاص جو ہے اللہ تعالیٰ کے یہاں بڑا مقبول ہوتا ہے، اللہ کی رضا کے لیے، جیسے کہ ہم بار بار کیا بولتے ہیں، اللہ کی رضا، اللہ کی رضا، رائٹ، اللہ کی خوشی کے لیے میں یہ کام کر رہا ہوں. تو اللہ کی رضا خوشی کے لیے جب کام کرتے ہیں تو پھر قیامت کے دن ان کو ٹھینگا کیوں ملے گا؟ ابھی پچھلے دنوں بیان بھی ہوا تھا نا، رمضان کے بعد یا پہلے کیا ہوا تھا، وہ جو سورہ نور کی آیات والا، اللہ نور السماوات والارض، اس کی تفسیر کے اندر یہ بات ہوئی تھی کہ وہ جو ان کا جو عمل ہوتا ہے وہ سراب کی مانند ہوتا ہے، اتنا محنت کرتے ہیں دنیا کے اندر اور آخرت میں ملیں گے، آخرت میں جب اللہ سے ملیں گے تو اللہ تعالیٰ ان کو کچھ بھی نہیں دیں گے، حالانکہ انہوں نے آخرت کے لیے محنت کری ہوتی ہے، رائٹ، وہاں پر آخرت کے لیے محنت کرنے والوں کا ذکر ہے، ٹھیک ہے. یہاں پر بھی یہی معاملہ ہے کہ اللہ کے لیے محنت کر رہے ہیں، اللہ کی رضا کے لیے کر رہے ہیں، تو پھر کیوں ناکام ہو گئے بھائی؟ ہم تو اس کو کامیابی کی دلیل سمجھتے ہیں، کامیابی پکی ہے جو کہ اخلاص کے ساتھ کام کرتا ہے، تو یہ کیوں ناکام ہو جائیں گے؟ کیا جواب ہے اس کا؟ سنت پا پہ پہ نہ ہونے کی وجہ سے، جی رسالت کی نفی کی وجہ سے، ٹھیک ہے. رسالت اور سنت کیا ہوتی ہے؟ جب رسالت کو مانیں گے تبھی تو ان کی عادت کے اوپر عمل کریں گے نا، جب رسالت ہی کا انکار کر دیں گے تو سنت کی توفیق کدھر سے ہوگی؟ ٹھیک ہے نا، ریاکاری کی وجہ سے نہیں. بھائی بات کو سمجھیں، جملہ میں ریاکاری کا کوئی تذکرہ نہیں ہے، یہاں اخلاص ہے. اینڈ اخلاص اینڈ ریاکاری آر ناٹ دا سیم تھنگ، دے آر 180 ڈگری اپارٹ. ٹھیک ہے، یہاں پر ریاکاری کا کوئی تذکرہ نہیں ہے، یہاں پر اخلاص کی بات ہو رہی ہے. ایمان کا نہ ہونے کی وجہ سے، کس پر ایمان کے نہ ہونے کی وجہ سے؟ بھائی اللہ پر تو ایمان ہے نا، اور آخرت پر بھی ایمان ہے. یہ جو انہوں نے اتنی محنت کری اللہ کی خاطر کری ہیں اور آخرت کی خاطر کری ہیں، جی مسئلہ صرف اور صرف ان کا یہ ہے رسالت پر ایمان نہیں ہے ان کا، نبوت کا انکار کیا، جس کو کیا صوفیوں کی ٹرم میں یا تصوف کی ٹرم میں کہتے ہیں اللہ والے کا انکار کیا. اللہ کا انکار نہیں کیا، اللہ والے کا انکار کیا، اسی کو کہتے ہیں رسالت کا انکار. ٹھیک ہے، تو یہ جو رسالت کا انکار ہے نا، یہ ان کے بربادی کی وجہ بنی. ان کی کوئی محنت کام نہیں آئی. دنیاوی محنتوں کی بات یہاں نہیں ہو رہی کہ انہوں نے سائنس اینڈ ٹیکنالوجی میں محنتیں کری تو وہ محنت بیکار ہو گئی، دنیاوی علوم حاصل کرنے کے لیے محنت کری تو وہ محنت بیکار ہو گئی، نہیں. یہاں پر عبادتوں والی محنت کی بات ہو رہی ہے جو اللہ کے لیے کی جاتی ہیں. ٹھیک ہے، لیکن انہوں نے اپنے طور پہ کری، من مرضی کی عبادتیں جس کو کہتے ہیں. تو من مرضی کی عبادتوں کا فائدہ نہیں ہوتا، وہ عبادتوں کا فائدہ ہوتا ہے جو کہ نبی علیہ الصلوۃ والسلام کی بتائی ہوئی عبادتیں. ٹھیک ہے، تو جو صحابی ہوتے ہیں نبی کے دور کے جو لوگ ہوتے ہیں وہ نبی سے ڈائریکٹلی یہ بات سیکھتے ہیں. ٹھیک ہے، اور نبی سے ڈائریکٹلی ان کو پتہ لگتا ہے کہ کیسے عبادت کرنی ہے اور کیسے عبادت نہیں کرنی ہے. ٹھیک ہے، اور جن لوگوں نے نبی کو کبھی دیکھا ہی نہیں، جیسے کہ ہم نے تو کبھی بھی نہیں دیکھا نبی صلی اللہ علیہ وسلم کو. ٹھیک ہے، تو ہم نے پھر کیسی عبادت کرنی ہوتی ہے؟ جو کہ ہمیں ہمارے دور کے علماء سکھلاتے ہیں، ہمارے مشائخ سکھلاتے ہیں کہ جی ایسی عبادت کرو گے تو فائدہ ہوگا اور ویسی عبادت کرو گے تو فائدہ نہیں ہوگا. ٹھیک ہے، تو ہمیں ان کا انکار اور ان کا اقرار کرنا ہوتا ہے. ٹھیک ہے، کتابوں کے اندر تو یہ ساری چیزیں لکھی ہوئی ہیں، لیکن کتابوں کو ایکسپلین بھی تو وہی کرتے ہیں نا کہ جی کتاب میں جو لکھا ہوا ہے عبادت کا طریقہ، فقہ کی کتاب ہے قدوری شریف، تو اس کے اندر جو عبادت کا طریقہ لکھا ہے اس کا مطلب کیا ہے، ٹھیک ہے، اس کا مفہوم کیا ہے، اور تم نے اپنے جاب کے اندر کیسے عبادت کرنی ہے. یہ جو ایئر کرافٹ میں پلین کا سفر کرتے ہیں تو پلین کے سفر میں کیسے عبادت کرنی ہے کون بتائے گا؟ مولانا تھانوی رحمۃ اللہ علیہ بتائیں گے ہمیں، مولانا اشرف علی تھانوی. ٹھیک ہے، ان کے زمانے میں تو پلین کا سفر الا ماشاء اللہ کوئی کرتا ہوگا. ٹھیک ہے، یا حضرت قاسم نانوتوی رحمۃ اللہ علیہ آ کے بتائیں گے کہ جی پلین کے سفر میں نماز کیسے پڑھنی ہے، کون بتائے گا؟ اس دور کے علماء بتائیں گے نا. تو عبادت کا طریقہ بتانے کے لیے اس دور کے علماء کی ضرورت پڑتی ہے نا، تو وہ بتائیں گے کیسے کرنی ہے کیسے نہیں کرنی ہے. تو اس دور کے علماء ہی جو ہے نا وہ ہمارے لیے رسولوں کے رسول ہیں. ٹھیک ہے، اور ہماری کامیابی اور ہماری ناکامی جو ہے وہ دراصل اپنے دور کے علماء اور مشائخ کے ساتھ وہ معاملات کرنا کہ جیسے کہ یعنی صحابہ جو ہے وہ اپنے یعنی نبی صلی اللہ علیہ وسلم کے ساتھ کرتے تھے. کیونکہ یہ علماء جو ہیں، علماء حق جن کو کہتے ہیں، یہ اپنی یعنی خواہش پرستی کی وجہ سے ہمیں چیزیں نہیں بتا رہے ہوتے ہیں، بلکہ یہ دین کے محافظ ہوتے ہیں اور یہ دین کے علم کو پرزرو کر کے ہم تک پہنچانے والے لوگ ہوتے ہیں. تو یہ صرف جو ہے نا وہ مذکر کا کام کر رہے ہوتے ہیں، یاد دہانی کا کام کر رہے ہوتے ہیں اور چیزوں کو ایکسپلین کرنے کا کام کر رہے ہوتے ہیں. ٹھیک ہے، تو ان کی باتوں کو اگر ہم مانیں گے اور ان کی باتوں کو یعنی ان سے سیکھ کر کے چلیں گے تو پھر ہم دراصل سنت پر عمل کرنے والے بن جائیں گے. ٹھیک ہے، تو یہ کانسیپٹ جو ہے یہ اس دور کی بڑی سخت ضرورت کے طور پہ محسوس کیا جا رہا ہے، اور بہرحال اس وجہ سے اس کو بار بار بیان کرنا پڑتا ہے. ٹھیک ہے، تو یہاں پر ہم اپنی کلاس ختم کرتے ہیں. انشاءاللہ باقی جو ہے وہ اگلی کلاس میں پڑھیں گے. کوئی سوال ہو اس ٹاپک کے بارے میں تو اگلی کلاس میں پوچھ لیجیے گا. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.